أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين واللعنة الدائمة على قضائهم أجمعين. أما بعد، فقد قال الله تبارك وتعالى في كلامه الحميد: وفرقان قوله الحق وهو أصدق القائلين. بسم الله الرحمن الرحيم. ولا تذر وازرة وزر أخرى، وإن تدع إلى مثقلة حملها لا يحمل منه شيء ولو كان ذا قربى، وإنما تنذر الذين يخشون ربهم بالغيب وأقاموا الصلاة ومن تزكى إنما يتزكى لنفسه وإلى الله المصير. صلوات پڑھ لیں محمد علیہ وسلم. تعریفیں اس خدا کے لیے جو واجب الوجود، اور حدیے درود و سلام ان ہستیوں کے لیے جو اشرف موجودات اور باعث خلقت کائنات. الحمدللہ الذی جعلنا من المتمسکین بالقرآن العظیم وجعلنا وجعلنا من المتمسکین بولایت علی ابن ابی طالب علیہ السلام. عظم اللہ اجورنا و اجورکم بمصابنا بالحسین علیہ السلام وجعلنا وإياكم إن شاء الله من الطالبين بصأره مع وليه الإمام المهدي من آل محمد عليهم السلام. أما بعد، فرش أعضاء سرکاری سید الشہداء ایک ادنا سے طالب علم کی حیثیت لیے ہوئے اس دولت یقین کے ساتھ حاضر خدمت کے ٹوٹے ہوئے الفاظ پیش کر دینا غلاموں کی ذمہ داری ہے، اور گلدستہ سمجھ کے قبول کر لینا مولاؤں کی ذمہ داری ہے. تزکیے نفس کی تلاش میں فرش ادنا سے عرش اعلیٰ تک پہنچا، میں تہذیب روح کی تمنا لیے ہوئے زمانے سے بچتا ہوا امام زمانہ تک پہنچا، اور وہی پہنچا تو برحق پہنچا. عنوان آپ کی خدمت مقدس میں بیان ہو چکا، اور کل ہماری گفتگو اس مقام پر تھی جہاں عمل ایک اور فاعل تین تھے. محرم کی دوسری شب اور دوسری مجلس سے اعلیٰ ایام اعلیٰ کی محفل مرتضی، 1443 سن ہجرت کا یہ محرم. تزکیہ کچھ ترجمے کل بیان کیے، ایک ترجمہ آج آپ کی خدمت میں. تزکیہ کہتے ہیں پاک کرنے کو، اور کبھی اگر خود اصل لفظ سمجھ میں نہ آئے تو عربی مزاج یہ ہے کہ اس کی ضد سے اسے پہچان لیا جاتا ہے. کیا جملہ استعمال کروں، عجیب بات ہے. اگر کبھی دن سمجھ میں نہ آئے تو رات کی تاریکی بتا دیتی ہے کہ روشنی بلند ہے, اور کبھی اگر رات سمجھ میں نہ آئے تو دن کی روشنی بتا دیتی ہے کہ کس کو اندھیرا کہتے ہیں. تو اگر تزکیہ سمجھ میں نہ آئے تو اس کے مقابل ہے تدسیہ. کل آپ خدمت میں جو تین آیتیں پیش کی تھیں, بل اللہ یزکی من یشاء, خدا ہے جو انسان کو تزکیہ عطا کرتا ہے. دوسری آیت تھی یزکیہم, ختم یہ مرتبت کا مقصد بعثت ہے ان کا تزکیہ نفوس کرنا. اور تیسری آیت پیش کی تھی قد افلح من زکاہا, اس کے بالکل بعد کی آیت ہے وقد خاب من دساہا. دساہا سے نکلا ہے تدسیہ, زکاہا سے تزکیہ, دساہا سے تدسیہ. تو تدسیہ کیا ہے؟ تزکیے کی ضد. ترجمہ کیا ہے؟ وقد خاب من دساہا, کامیاب کون ہوا؟ اس نے نفس کو پاک کر لیا. تو پھر ناکام کون ہوا؟ اس نے نفس کو آلودہ چھوڑ دیا. اس کا نفس ناقص رہے وہ تدسیے میں ہے, اس کی صلاحیتیں ثمر آور نہ ہوں وہ تدسیے میں ہے, اس کو ترقی نہ مل سکے وہ تدسیے میں ہے, اس کو عروج نہ مل سکے وہ تدسیے میں ہے. آیت کا ترجمہ تزکیے کے مقابل پر تدسیہ سمجھنے کے لیے آپ کو زحمت دی. اور اب مسئلہ کل کی بات سے آج کی بات کو جوڑتے ہوئے کہ تزکیہ کرتا کون ہے, بہت غور کیجئے گا کہ تزکیہ خدا کرتا ہے, رسول خدا کرتے ہیں, کیا انسان خود کر سکتا؟ اس میں کوئی شک نہیں کہ اگر توحید افعالی سمجھ میں آ جائے تو پہلا مسئلہ حل ہو جائے گا. مثال کے طور پر اس امام بارگاہ کی چار دیواری میں ایس او پیز کو فالو کیا جا رہا ہے, تو فالو کرنے والے آپ ہیں, تعریف آپ کی ہوگی, لیکن چونکہ یہ سراؤنڈنگ محفل مرتضیٰ کی ہے تو ایک حد تک یہ نسبت وہاں بھی جائے گی. توحید کی چار قسمیں ہیں, توحید ذات, توحید صفات, توحید در عبادت اور توحید افعال. چونکہ خدا نے کائنات بنائی, بہت غور کیجئے گا, ایک سوال آپ کی خدمت میں کل بھی عرض کیا تھا, ایک سوال آج سن لیجئے. اور سوال یہ کہ پروردگار عالم نے شیطان کو بنایا کیوں؟ نہ شیطان ہوتا نہ میرا اور آپ کا امتحان ہوتا. یہ خواہ مخواہ شیطان کو اللہ نے خلق فرما دیا. پروردگار ساری حمد تیرے لیے, تو نے شیطان نہیں بنایا, تو نے تو یا جن بنایا یا انسان بنایا. وما خلقت الجن والانس الا ليعبدون کی آیت پکار رہی ہے سورہ زاریات میں سے, کہ خدا نے یا جن کو بنایا یا انسان کو بنایا, شیطان کو نہیں بنایا. تو شیطان صفت ہے, ذات نہیں ہے. جب یہ ذات ہے تو صفات کا اختیار کرنا اپنا کمال ہے, اپنا نقص ہے. البتہ چونکہ ذات خدا نے بنائی ہے تو توحید افعالی کی بنیاد پر کہا جائے گا کہ کائنات نہ بنائی ہوتی تو جن نہ پیدا ہوئے ہوتے, کائنات نہ بنائی ہوتی تو انسان نہ پیدا ہوئے ہوتے. تو عام طور پر انسان ذرا سا اشتباہ کر جاتا ہے توحید افعالی کے اندر. اس میں کوئی شک نہیں کہ ہم اور آپ اپنے ارادے اور اختیار میں آزاد رکھے گئے, ہم چاہیں تو تزکیہ ہو اور چاہیں تو تزکیہ نہ ہو. ماں اٹھاتی رہے رات کو نماز شب کے لیے, چاہیں تو اٹھیں چاہیں تو نہ اٹھیں, کہلائیں گے تو ماں کی ہی اولاد. نماز شب پڑھی تب بھی ماں کی اولاد کہلائیں گے, نماز شب نہ پڑھی تب بھی ماں کی اولاد کہلائیں گے، تو تزکیہ کیا تب بھی خدا کے بندے کہلائیں گے، تزکیہ نہ کیا تب بھی خدا کے بندے کہلائیں گے۔ تو خدا کی نسبت توحید افعال کی بنیاد پر، بل اللہ یزکی من یشاء۔ اور کل میں آپ کو چھوڑ کے گیا تھا کہ من یشاء بتائیں گے کہ خدا کس کو چاہتا ہے۔ ایک اردو کا لفظ ہے کہ جب کبھی آپ کے پاس کوئی دلیل نہیں ہوتی تو آپ کہتے ہیں جو میری مرضی میں کروں گا، جو میں چاہوں میں کروں گا۔ آپ لاجک دیجئے، آپ یہاں کیوں جانا چاہتے ہیں؟ یا تو آپ لاجک دینا نہیں چاہتے، یہ آپ کے پاس واقعی لاجک نہیں ہے، تو آپ کہہ دیتے ہیں کہ میں جو چاہوں کروں میری مرضی ہے۔ خدا ایسا نہیں ہے کہ اس کے پاس جو چاہوں کروں کا وہ ترجمہ ہو جو آپ کا ہو رہا ہے۔ خدا کی مشیت کس کو پسند کر رہی ہے؟ اللہ اکبر۔ تصور کیجئے ہم میں سے، آپ میں سے خدا کس کو منتخب کرتا ہے؟ خدا اپنے سارے بندوں سے پیار کرتا ہے، وہ تو چاہتا ہے کہ جہنم بناتا ہی نہیں۔ یہ جہنم بنایا کیوں گیا؟ تاکہ اگر کوئی ظلم کرے تو مظلوم کی داد رسی کے لیے ظالم کی سزا کا انتظام کیا جائے، ورنہ کہاں جہنم، کہاں خدا کی رحمت۔ تو رحمت خدا سمجھ لیجئے یا محبت علی ابن ابی طالب پہچان لیجئے۔ روایت کے جملے ہیں، لوجتمع الناس علی حب علی ابن ابی طالب ما خلق اللہ النار۔ اگر تمام انسان علی کی محبت پر جمع ہو جاتے تو خدا جہنم کو پیدا ہی نہ کرتا۔ کہ محبت علی تزکیہ سکھاتی ہے، محبت علی تقویٰ بتاتی ہے، محبت علی انسان کو گناہوں سے بچاتی ہے، اور اگر گناہ ماضی میں ہو بھی گئے ہوں تو محبت علی گناہوں کو ایسے مٹا دیتی ہے جیسے آگ خشک لکڑی کو جلا کے راکھ کر دیتی ہے۔ مگر محبت کرو تو صحیح۔ تو تزکیہ خدا کی طرف سے عطا ہے، اس نے سب کے لیے انتخاب کیا۔ سرکار ختمی مرتبہ احمد مشتبہ محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم، بڑا مشکل کام تھا اللہ کے رسول کے لیے لوگوں کا تزکیہ کرنا ایسے ماحول میں جو مکہ المکرمہ کا ماحول۔ غور کیجئے گا، میں آپ کی خدمت میں بیٹھا ہوا ہوں، اطمینان علم اور ادب کا مجمع ہے۔ صاحبان ایمان کی بارگاہ مقدس، رسول خدا کے مخاطبین کون تھے، کون سے افراد تھے کہ جن کو رسول تزکیہ کرنا چاہتے تھے؟ خدا نے تزکیے کی صلاحیت رکھی خلقت و فطرت میں۔ 11 قسمیں کھا کے خدا نے اعلان کیا، قد افلح من زکاہا، سورہ والشمس میں۔ اور ختمی مرتبت کی ذمہ داری کیا کہ اس کے تزکیے کو عملی وجود بخشیں۔ ہو سکتا ہے محفل مرتضی میں کوئی آنے والا نماز صحیح پڑھنا چاہتا ہو تو جماعت کی اقتدا کر لیتا کہ امام جماعت کی نماز سب سے بہتر ہوگی، تو میں اپنی نماز ناقص کو کامل کر لوں امام جماعت کے پیچھے کھڑے ہو کر۔ تو کوئی آئیڈیل تو چاہیے تزکیے کے لیے، کوئی آئیڈیل چاہیے۔ پیغمبر کی خدمت میں کیسے کیسے لوگ آتے تھے۔ خالی ایک جملہ آپ کی خدمت میں مثالاً عرض کروں کہ جوان ہے، اللہ کے رسول کی بارگاہ میں آیا ہے، اور آنے کے بعد کہتا ہے یا رسول اللہ میں چاہتا ہوں کہ زنا کروں، میں چاہتا ہوں کہ یہ برائی انجام دوں، اور میں اس برائی کے لیے آپ سے پرمیشن چاہتا ہوں۔ بڑا حوصلہ ہے، اللہ اکبر، یعنی گناہ بھی کرنا ہے اور مصطفیٰ سے پوچھ کے کرنا ہے۔ اللہ کے رسول نے رسپانس کیا دیا، آپ کے تاثرات کیا تھے؟ اصحاب تو ناراض ہوئے، جو ہم جیسے تھے وہ ناراض ہوئے، جو رب جیسا تھا उसने तस्किए की जिम्मेदारी को अदा किया। आप नाराज नहीं हुए? सवाल तो सवाल है, कोई भी सवाल हो सकता है। आपने अपने असाब को रोक दिया, गुस्सा मत कीजिए, अपने करीब बुलाया। पैगंबर कौन? मुअल्लिम, माहिरे नफ्सियात, बेहतरीन नफ्सियात को समझने वाले। जब कोई मरीज पागल हो तो डॉक्टर उसके इलाज से इनकार नहीं कर देता। पागल तो कुछ भी कह सकता है, तबीब का काम तो है उसको सही कर देना। पैगंबर ने इरशाद फरमाया, बेटा मैं आपसे सवाल करना चाहता हूं, आप मुझे सवाल का जवाब दीजिए, फिर आगे बात हो। जवान कहता है, सवाल कीजिए अल्लाह के रसूल, क्या सवाल करना चाहते हैं? इरशाद फरमाए, बेटा बताओ कि अगर कोई और जवान तुम्हारे घर की खवातीन के साथ इस लफ्ज को जोड़ना चाहे, मैं बड़ी एहतियात से काम ले रहा हूं, तो क्या तुम बर्दाश्त कर सकते हो कि तुम्हारी फैमिली मेंबर्स के साथ कोई जुमला इस्तेमाल करे? ये वो दौर है जबकि गुनाहगार भी साहिब गैरत हुआ करते थे। वो दौर कितना ज्यादा और आजमाइश हो जाएगा जिसमें कोई गुनाहगार भी हो और गैरत भी न रहे। वो गुनाहगार जरूर है, और आप तो सुनते रहते इस रिवायत को कि यजीद की बीवी जिसका नाम था हिंदा, अभी हिंदा कौन, इसका बाप अब्दुल्ला कौन, इसका ताल्लुक मौला हुसैन से क्या, मौला हसन से क्या, वो अलग मौजूआत। मगर इसकी बीवी जो हिंदा कही जाती है, बास कहते हैं हिंद नाम था अब्दुल्ला की बेटी, तो यजीद की शरीक हयात जब यजीद के दरबार में आकर अपनी चादर सर से उतार देती है, तो यजीद अपनी अबा उतार कर अपनी बीवी के सर पर चादर के तौर पे डाल देता है। क्या रिवायत सुनी हुई है? कोई नई तो नहीं पढ़ रहा था। ऐसा क्यों है? यानी एक तरफ उसका अमल कनी और अमल कबी यह है कि आले मोहम्मद को असीर किया हुआ है, रसूल की बेटियां तो चादर के बगैर लाई गई हैं, वो अपनी बीवी को चादर ओढ़ा रहा है। अब जुमला वापिस आ जाइए कि वो शख्स है नौजवान या गुनाहगार, गुस्से में आ गया, कहता या रसूल अल्लाह कोई घर की खातून के बारे में ये लफ्ज जिना इस्तेमाल करे, बर्दाश्त नहीं कर सकता। अल्लाह के रसूल ने इरशाद फरमाया, बेटा जैसे तुम बर्दाश्त नहीं कर सकते कि कोई तुम्हारी हुर्मत के साथ लफ्ज को मखसूस करे, तो बेटा इस मुआशरे में जितनी खवातीन हैं, या वो किसी की माँ हैं या किसी की बहन या किसी की बेटी या शरीक हयात, तो बेटा कोई बर्दाश्त नहीं कर सकता। पैगंबर ने लॉजिक पहले दी, फलसफा बयान किया कि जिना नापसंद क्यों है, तुम इससे कैसे बच सकते हो। खाली इतना नहीं किया, फिर पैगंबर ने अपने करीब बुलाया, और करीब बुलाने के बाद उसके सीने पर अपना हाथ रखा। बहुत गौर कीजिएगा, तकरीबन आज से कोई 10 साल पहले या 12 साल हो चुके होंगे कि वाकया हमने जाफर तैयार में पढ़ा था, और फिर मौला से तवस्सुल किया था, मौला कल तो मुस्तफ़ा मिल गए, आज महफिल मुर्तदा में मुर्तदा कहाँ मिलेंगे, कल तो जवान को मिल गए थे। अल्लाह के रसूल ने उसका जवाब आपकी खिदमत में अर्ज करता हूँ। अल्लाह के रसूल ने अपने करीब बुलाया, फिक्र को आजाद किया, फिर कल्ब को ताहिर किया, अपने दस्ते रिसालत को उसके गुनहगार सीने पर रखा। और रखने के बाद खुदा की बारगाह में दुआ मांगी, परवरदिगार इसके सीने से गुनाह की मोहब्बत को निकाल दे। पहले फिक्र को आजाद किया ताकि गुनाह का इरादा यहां से खत्म हो जाए, फिर जो बाकियात कसाफत में और रह गई दिल के अंदर उसके लिए खुदा से दुआ मांगी। एक तस्किया मुस्तफा ने किया, एक खुदा की बारगाह। सलावत पढ़े मोहम्मद, अल्लाह के रसूल ने जब दुआ मांगी और पैगंबर की दुआ कबूल ना हो कैसे मुमकिन है। अल्लाह हू अकबर, आपकी दुआ कबूल हुई। वो जवान जब तक जिंदा रहा उससे सबसे ज्यादा नफरत जिना के गुनाह से थी। तो साहिबा ने ईमान की खिदमत मुकद्दस ने फिर याद दिला दो कि जब ये वाकया पेश किया गया तो अब सवाल ये पैदा हुआ कि हम दस्ते रिसालत कहां से लाए। अगर आज का कोई जवान अपने सीने से कसाफतों को दूर करना चाहता है, तस्किया नफ्स को अपने वजूद में जगह देना चाहता है, तो कहां से लाए रसूल खुदा का दस्ते मुबारक। तो आइए, रसूल खुदा का दस्ते मुबारक ना मिले तो फिर या तो कुरान मजीद की शक्ल में, वरना अलम हजरत अब्बास के पंजे की शक्ल में। अलम के पंजे को चूमना तो सबको आता है, आओ ये समझो कि हजरत अब्बास के हाथ से आहत कर रहे हो। और इस पंजे को अपने सीने पर रख कर कहो कि आज मेरे पास रसूल का हाथ तो नहीं है, अब्बास के कटे हाथों की याद तो है। तो ए खुदा, जैसे तूने अपने रसूल के कहने पर उस जवान के सीने से गुनाह की मोहब्बत को निकाल दिया, ऐसे मेरे सीने से गुनाहों की उल्फत को निकाल। तो ये ज्यारत का शरफ भी पूरा हो जाए और दुआ भी खुदा की बारगाह में बाबुल हवाइज मौला अब्बास अलैहिस्सलाम से कबूल हो जाए। तो तस्किया यानी कि तहारत, गर्चे इस मुश्किल मंजिल पर आइए अब नफ्स तक चलें। किसका तस्किया? नफ्स का तस्किया। बहुत सारी मंजिलें बाकी हैं कुरान मजीद फुरकान हमीद ने नफ्स की अकसाम बयान की हैं और आज नफ्स की मंजिल पर पहली गुफ्तगू है, कल इंशाल्लाह आगे बढ़ेगी। नफ्स किसे कहते? इतना मुश्किल मौजू कि खुदा ने सबसे ज्यादा अजीब व गरीब वजूद नफ्स को अता किया। नफ्स क्या है? नफ्स हकीकत इंसान है या नफ्स रूह के अलावा कोई और वजूद है हमारे जिस्म के अंदर? नफ्स अक्ल का नाम है या नफ्स अलग, अक्ल अलग, रूह अलग? नफ्स की चार किस्में तो चार, ये पांचवी अक्ल, छठी रूह। एक इंसान में छह चीजें मौजूद हैं। असल मौजू क्या है? तो पहले जरा सी गुफ्तगू हो जाए इस मुश्किल उन्वान पर, फिर कल आसान बातें बयान करेंगे। नफ्स, परवरदिगार ने कसम खाई नफ्स की, और उस कसम से पहले मैं ख्याल करता हूँ कि आप सब ने दुआ पढ़ ली होगी कल रात की, क्योंकि रोयत हिलाल में चांद का ऐलान लेट हुआ था। ऐसा लगता था जैसे चांद के बारे में इख्तलाफ होने को जा रहा। खुदा का शुक्र है कि इख्तलाफ रोयत हिलाल मुहर्रम से हमें बचा लिया। फिकी मसला अपने मकाम पर है कि उफुक के एतबार से आगाए सिस्तानी वालों के लिए, रात के एतबार से आगाए खुई वालों के लिए, रहबर मौज़म के फतवे के लिहाज से उनके मुकल्लिदीन के लिए। लेकिन क्या हमने हर महीने के चांद पे गौर किया? खुदा करे हम इस तरह हो जाएं कि फिर चांद पे इख्तलाफ ना हो, इत्तेहाद हो जाए। तो चांद के देखने के बाद की दुआ और लफ्ज नफ्स से चुके मुतालिक है सरकार खत्म ये मर्तबत अहमद मुश्तबा मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम। अल्लाह के रसूल की बारगाह मुकद्दस से दुआ, اور اگر کل نہ پڑھی ہو تو آج بھی پڑھ سکتے ہیں کیونکہ سال تو نیا شروع ہو گیا. اللہم انت الالہ القدیم, اے خدا تو پروردگار قدیم ہے. وہاذہ سنۃ جدیدہ, اور یہ ہے نیا سال. یہ دعا یاد کر لیجیے اور اپنی برتھ ڈے مناتے ہوئے دعا کو پڑھنا نہ بھولیے گا کہ آپ کا سال تو شروع ہوتا ہے برتھ ڈے کے اعتبار سے. یہ تو محرم کی بات ہو رہی ہے لیکن الفاظ کیا ہیں کہ تو الہ قدیم, یہ نیا سال. یہ نیا سال کیا ہے؟ اے پروردگار, اسالک الاسم فیہا, میں تجھ سے سوال کرتا ہوں اس سال میں کہ مجھے عصمت عطا فرما. من الشیطان, شیطان سے مجھے محفوظ فرما. اللہ کا رسول سال کی ابتدا میں سال بھر کے لیے خدا سے شیطان کے شر سے پناہ مانگنے کا طریقہ عطا کر رہا ہے. بہت غور کیجیے گا, یہ کوئی خیال نہ کرے کہ مصطفیٰ اپنے لیے پڑھ رہے تھے, وہ تو مصطفیٰ تھے, ہم امت مصطفیٰ ہیں, وہ ہمارے لیے پڑھ رہے تھے کہ دیکھو میں دعا مانگ رہا ہوں تو میں دعا کا طریقہ بتا رہا ہوں. اپنے ٹوٹے ہوئے الفاظ کو دعا تو کہہ سکتے ہو لیکن تمہاری دعا اس کی عطا سے مل نہیں سکتی جب تک کہ بیچ میں محمد و آل محمد نہ ہو. بات کو آسان کر لیتے ہیں. کبھی ہم دعا مانگتے ہیں اپنے طور پر, بڑی عجیب و غریب سے دعائیں مانگ لیتے, شارٹ ٹرم دعائیں مانگتے ہیں, معاف کیجیے گا, لانگ ٹرم دعا تو آتی نہیں ہے, مجھے نہیں آتی. اتنا آتا ہے ابھی دعا مانگتا ہوا آ رہا تھا ایمان سے, امام بارگاہ حسینیہ سجادیہ سے وعدے کے مطابق ممبر کا ٹائم تھا 8 بجے, ممبر ملا 8:28 پہ. اور آپ سمجھ سکتے کہ 8:58 سے میں سفر شروع کیا تو ایک ہی دعا تھی, بس پہنچ جاؤں. یہ شارٹ ٹرم دعا ہے. کہاں پہنچ جاؤں؟ محفل مرتضی. ہماری اور آپ کی اکثر دعائیں ایسی ہوتی, اور معصوم کی کسی دعا میں شارٹ ٹرم نہیں ہوتا. معصوم کی ہر دعا لانگ ٹرم کے لیے ہوتی ہے. جناب حنہ خاتون, جب خدا نے آپ کو بیٹی عطا کی, نام رکھا مریم, سورہ مبارکہ آل عمران میں الفاظ کیا ہیں؟ فرماتی ہیں پروردگار کی بارگاہ میں کہ پروردگار میں اس کو اور اس کی ذریت کو شیطان رجیم کے شر سے تیری پناہ میں دیتی ہوں. حضرت حنہ خاتون حضرت مریم کے لیے دعا مانگ رہے, اور اتنی لمبی دعا کہ مریم بھی, مریم کی ذریت بھی شیطان رجیم کے شر سے پناہ میں رہے. حنہ خاتون کی دعا اور پھر سرکار کی دعا کہ پروردگار اس پورے سال میں میں شیطان کے شر سے عصمت طلب کرتا ہوں اور پناہ طلب کرتا ہوں عصمت کے نام سے. نفس امارہ بسو, اس اپنے اس نفس کے کہ جو گناہوں پر ابھارتا ہے. پھر آپ کی خدمت میں کہوں گا, یہ بالکل ایسے جیسے زیارت عاشورہ میں جملہ استعمال ہوا, اللہم اجعل محیا محیا محمد و آل محمد و مماتی مماتا محمد و آل محمد. میرا سال شروع ہو آل محمد کے سال کی طرح, میرا سال ختم ہو آل محمد کے سال کی طرح. تو اگر انسان توجہ کرے تو یہ سال کے پہلے رات کی دعا اللہ نے عطا فرمائی, اس میں دو باتیں, اور تیسری بات والاشتغال بما یقربنی الیک, اور اے خدا میں تجھ سے مشغولیت مانگتا ہوں, میں تجھ سے چاہتا ہوں میری لائف بیزی رہے, فارغ نہ رہو, بیکار نہ رہو. اشتغال بے ما یقربنی الیک, کس بات کا اشتغال مانگتا ہوں؟ ہر اس عمل کا کہ جو مجھے تجھ سے قریب کر دے. تو قریب کب ہوں گے؟ آئیے چلیں آپ کی خدمت میں. میں جملہ مکمل کروں دعائے ابو حمدہ صومالی, اور انشاءاللہ پھر کل آگے بات بڑھے گی زیارت آل یاسین کے جملات اور بات کے دعا کے کلمات, اور پھر زیارت امین اللہ. نفس کا موضوع ہے, نفس اچھا بھلا عنوان ہے. یہ نفس رہتا ہے عجیب و غریب کیفیت میں. یوں سمجھیے کہ خدا نے ایک بنایا ہے خاک سے, ایک بنایا ہے نور سے, اور دونوں میں جنگ رہتی ہے. خاک کہتی ہے کہ مجھے نور پہ غالب آنا ہے, نور کہتا ہے خاک پہ غالب آنا ہے. اور جب کبھی نورانیت بڑھ جاتی ہے تو انسان اس طرف بڑھ جاتا ہے, جب کبھی خاک سے مل جاتا ہے تو پست ہو جاتا ہے. اس لیے نور کے ساتھ رہیے تو خاک اپنے کنٹرول میں رہے گی. میں کہاں کرتا ہوں, بڑا آسان سا مسئلہ. قبلہ دو باتوں میں سے ایک بات ہے, یا سوار بننا چاہتے ہیں یا سواری. اگر سواری بن گئے تو مجبور ہو گئے, سوار جہاں لے جائے رائٹ موڑ دے لیفٹ موڑ دے, اور کراچی کی ٹریفک تو آنا دے, رونگ سائیڈ آنا ہی تو حق بن گیا. اب سمجھ میں آیا کہ جب کسی ملک میں نظام نہ رہے, اور نظام کیا ہے؟ امامت. میں نہیں کہتا, یہ خطبہ فدکیہ میں سیدہ فاطمہ زہرا کے جملات تھے. نظام ملت کا نظام امامت سے. تو اگر امامت رہتی تو کبھی اس ملک کا یہ حال نہ ہوتا. سیاست رہ گئی, امامت نہ رہی. تو اللہ کے رسول کی بارگاہ مقدس یہ دعا اور وہ جملہ آپ کی خدمت میں عرض کرتے ہوئے جو امام سید سجاد علیہ الصلوۃ والسلام نے دعائے ابو حمدہ صومالی میں. اچھا درود اگر پڑھنا ہے تو مل کے پڑھ لیتے ہیں, آئیے میں ہی پڑھ لیتا ہوں. اللہم صلی علی محمد و آل محمد وعجل فرجہم. تو درود کی برکتیں بڑھ جاتی ہیں جب مل کے پڑھ لیں, تو کیا کہنا. اب رہا مسئلہ کہ دعائے ابو حمدہ صومالی میں ایسی خاص بات کیا ہے. ارشاد فرماتے ہیں مولا, یہ بات یاد رکھیے, یہ دعا ماہ رمضان کی راتوں میں پڑھی جاتی ہے, مگر اس کے علاوہ پڑھنا حرام نہیں ہے. اگر کوئی ماہ رمضان کے علاوہ پڑھنا چاہے تو پڑھ سکتا, کوئی حرج نہیں. بالکل ایسے جیسے عرفہ روز ہو سکتا ہے اگر انسان اپنے آپ کو پہچان لے, اور اگر نو ذلحج کو بھی نہ پہچان سکے تو عرفہ نہیں ہوتا. روز عاشورہ ہو سکتا ہے اگر حسین کو پہچان لے, اور اگر عاشور کو بھی حسین کو نہ پہچانے تو عاشور اس میں نہیں ہوگا. اصل معیار انسان کی اپنی ذمہ داری. پھر ایک زمانے کا اثر, زمین کا اثر. امام کی دعا کے کلمات کیا فرماتے ہیں؟ اللہم اخرج حبی, اللہم اخرج حب دنیا من قلبی. اے خدا دنیا کی محبت کو میرے دل سے نکال دے. یہ آمین کہنا آسان نہیں ہے, اور ڈر لگتا ہے کہتے ہوئے. اللہم اخرج حب دنیا من قلبی. آج آغاز کر رہا ہوں, بات کل آگے بڑھے گی, پھر نفس کے سارے سوالات آئیں گے. اے خدا میرے دل سے دنیا کی محبت کو نکال دے. دنیا کو نہیں, دنیا کی محبت کو نکال دے. وہ ذرا ہوشیار رہیں جو اسے کہیں اور لے جائیں گے. امام سجاد کا جملہ ہے, اس کا جملہ جس نے کربلا کو ہم تک پہنچایا ہے, اس کا جملہ جس کے ہاتھوں میں ہتھکڑیاں پہنائی گئیں, اس کا جملہ جس کے پیروں میں بیڑیاں پہنائی گئیں, اور بیڑیوں کے ساتھ لنگر باندھا گیا, اور لنگر گلے کی توک میں ایسے رکھا گیا. اللہ अकबर, आप समझ सकते हैं कितना मुश्किल मौजू है कि ना गर्दन उठा सकते हैं ना झुका सकते हैं। और जो तौक पहनाई गई उसमें ऐसे लोहे के हिस्से नोकीले बनाए गए जो इमाम की गर्दन की जेल को जख्मी कर रहे थे। लेकिन ये कोई भी इम्तिहान नहीं है, असल इम्तिहान तो वो था कि माँ बहने बेरिदा हो, कभी शाम का बाजार हो कभी कूफे का बाजार हो। रोने वालों, दिल चाहता है आज करबला आमद को बयान करूं आपकी खिदमत में बस दो जुमले। सफर शुरू हुआ था 28 रजब को, इमाम मक्कतुल मुकर्रमा पहुंचे शाबान की 3 तारीख को, फिर चले वहां से मेरे मौला ज़िलहज की 8 तारीख को, करबला पहुंचे मुहर्रम की 2 तारीख को। जब करबला पहुंचे और आपने वहां कयाम का फैसला किया तो जनाबे ज़ैनब घबरा गए, अपने भाई को बुलवा के फरमाती हैं, भैया क्या आपने यहाँ रहने का फैसला कर लिया, क्या यहाँ से आगे आप नहीं जाएंगे? इमाम ने इरशाद फरमाया, बहन यहाँ रहने में क्या इश्काल है, क्या मसला है, आप क्या कहना चाहते हैं? ये हमने कयाम का फैसला किया। इरशाद फरमाते हैं जब मौला तो तड़प के जनाब ज़ैनब कहती हैं, भैया कहीं और चलते तो बेहतर था। क्या बहन किस लिए? कहा भैया मुझे इस जमीन से आपके खून की खुशबू आ रही है, भैया यहाँ से कहीं और चलिए, यहाँ कयाम ना कीजिए। रोने वालों, इमाम अलैहिस्सलाम ने कयाम का इरादा फरमाया है तो पहले बनी असद के जमींदारों को जो गाजरिया के इलाके में जमीन काश्त किया करते थे, एग्रीकल्चर का उनवान था, उनको तलब किया। तमाम जमींदार जो इस जमीन के मालिक थे, इमाम फरमाते हैं, ए बनी असद के लोगों, मुझे ये जमीन फरोख्त करना चाहोगे? मैं खरीदार हूँ। ये जमीन बड़ी अजीब थी, कोई खरीदता न था, अरे कोई इसका नाम लेता न था, कोई दस्ते मारिया कहता था, कोई नैनवा कहता था, कोई शत्तुल फुरात कहता था। इमाम बार बार पूछते थे तो आखिर में किसी ने कहा था, मौला इसे करबो बला भी कहते हैं। इमाम अलैहिस्सलाम ने इसके खरीदने का फैसला किया। बनी असद के जमींदार कहते थे, मौला हमारी जाने आप पर कुर्बान हो जाएं, मौला ये जमीन वैसे ही आपको हम खिदमत में पेश कर देते हैं, हिबा कर देते हैं। इमाम फरमाते नहीं, मुझे जमीन खरीदना है। इमाम अलैहिस्सलाम ने 60,000 दिरहम अदा किए, 14 मुरब्बा मील जमीन रिवायत की रोशनी में इमाम ने स्क्वायर माइल बार से खरीद फरमाई। उस जमीन को जब खरीद लिया तो इरशाद फरमाया, ए बनी असद के लोगों, हम यहीं पर रहेंगे, हमारी कब्रें यहीं पर बनेंगी, अब मैं तुम्हें हिबा करना चाहता हूँ। तुम जवार में रहते हो, तुम्हारी जिम्मेदारी है, जमीन तुम्हारे नाम कर देता हूँ, मगर 3 शर्तें होंगी। मेरी पहली शर्त तो ये है कि देखो, जब हमारी कब्रें बना दी जाए तो फिर इन पर ज़राअत ना करना, देखो उन कब्रों पे फिर हल ना चला देना। इमाम फरमाते हैं, बनी असद के लोगों, मेरी दूसरी शर्त यह है कि जब कोई मेरा जाहिर मेरी कब्र का निशान पूछते हुए चला आए तो उसे परेशानी से बचा लेना, मेरी कब्र का निशान बता देना। ए बनी असद के जमींदारों, मेरी भी आए उसे 3 दिन अपने घर मेहमान रख लेना। हाय जहरा का लाल, भूखा और प्यासा करबला में रहा, लेकिन ए ज़ायरीने करबला, ए आज़ादाराने हुसैन, इंतजाम हुसैन कर गए। अज़रकुम अल्लाह, रोने वालों, मेरा मौला जमीन को हिबा कर चुका बनी असद के जमींदारों के नाम। उसके बाद इमाम अलैहिस्सलाम ने इरशाद फरमाया, भैया अब्बास, अब मैं तमाम तर बनी असद के अफराद को बुलाना चाहता हूँ, भैया अलग अलग जमा कर दो, मर्दों को अलग बिठा दो, औरतों को अलग बिठा दो, बच्चों को बुला के अलग बिठा दो। इमाम पहले मर्दों के पास गए, फरमाते थे कबीले बनी असद के लोगों, अब कोई शर्त बयान नहीं करता, अब तुमसे दरख्वास्त करता हूँ, जब हमें शहीद कर दिया जाए तो तुम हमारी लाशों को दफन कर देना, जहरा का लाल तुमसे कुछ नहीं मांग रहा। इमाम रोते जाते थे बनी असद के जमींदारों से, मर्दों से बात करने के बाद इमाम औरतों की तरफ आए, फरमाया बीबियों अगर तुम्हारे मर्द हमें खौफ की बिना पर दफन न कर सके तो फुरात के किनारे जब पानी भरने के लिए आना तो अपने हाथों से मट्टी उठा उठा कर हमारे लाशों पे डाल देना। इसके बाद इमाम बच्चों की तरफ आए, इशारा फरमाया ए बच्चों अगर तुम्हारे माँ और बाप भूल जाए तो तुम मैदाने करबला में वैसे ही खेलने के बहाने आ जाना, अरे एक एक हाथ मुट्ठी में खाक लेकर हमारे बेगोरों कफन बदनों पे डाल देना। वहां गुर्बत हाय करबला, अब कयामत तक हुसैन तेरा मेहमान, उजड़ गया मदीना, आबाद हो गई
لعنة الله على القوم الظالمين سيعلم الذين ظلموا أي منقلب ينقلبون बारला वास्ता मोहम्मद वाले मोहम्मद का हमारी इस इबादत को अपनी बारगाह में कबूल व मकबूल फरमा। वक्त कबूलियत दुआ है, जिक्र करबला है, जिक्र शहदाए करबला है। ए खुदा तुझे वास्ता बाबुल हवा एक शहजादे अली असगर का, कि जैसे वो बच्चे इमाम के सामने थे आज हमारे बच्चे हमारे इमाम के नासिरों में शामिल हो सकें। ए खुदा तुझे वास्ता सरकार सैयदुश शहदा की गुर्बत का, जैसे इमाम ने मर्दों और औरतों को अपनी वसीयत बयान की, खुदा करे हम भी उनमें शुमार किए जाएं जो वसीयत मास पर अमल करते हुए नासरान इमाम ज़माना में पूरे खानवादे के साथ शामिल हो सके। परवरदिगार हमारी दुआ बहक़ हुज्जत खुदा कबूल व मकबूल फरमा। रब्बना तकब्बल मिन्ना इन्नका अंतस समीउल अलीम बजाए मुहम्मद व आलिहिल मासूमीन बरहमतिका या अरहमर राहिमीन।
या हुसैन या हुसैन या हुसैन या हुसैन।